विवाहको सन्दर्भमा संसारमा दुई प्रकारका मानिसहरू हुन्छन्। एक प्रकारका मानिसहरू जो विवाहलाई लिएर तर्सिन्छन्, तिनीहरू कमिटमेन्टको लागि रेडी छैनन्, उनीहरू आफ्नो जीवन कुन जन्जालमा गएर अन्त हुने भनी डराउँछन्, त्यसकारण तिनीहरू विवाह नगरी नै सँगै बस्ने छनौट गर्छन्, लिभिङ टुगेदर। तिनीहरू पहिला विवाहले काम गर्छ कि गर्दैन भनेर जाँच्न चाहन्छन्, सो दे वान्ट टु टेस्ट ड्राइभ म्यारिज। हिजो आज तपाईँ यस्ता मानिसहरू धेरै भेटाउनुहुन्छ। दोस्रो प्रकारका मानिसहरू जो विवाहलाई लिएर निकै एक्साइटेड हुन्छन्, तिनीहरूको लागि विवाहले खुसी, मूल्य र प्रतिष्ठा बाँचा गरेको हुन्छ, त्यसैले उनीहरू विवाहको बारेमा ठुलो सपना देख्छन्। तिनीहरूले आफ्नो विवाहमा धेरै परिश्रम गर्छन्, व्यापक योजना बनाउँछन्। तिनीहरू सारा संसारलाई हेर हामी कति धेरै खुसी छौँ भनी देखाउन आतुर हुन्छन्। तिनीहरूको इन्स्टाग्राम र फेसबुकमा विवाहका र विवाहपछिका पलहरूको तस्विरहरू एक पछि अर्को अपलोड हुन्छ, र अर्को महिनादेखि सोचे जस्तो हुन्न जीवनवाला पोस्टर देख्न थालिन्छ। एकछिन विचार गर्नुहोस् न, मैले भर्खरै उल्लेख गरेका यी दुई प्रकारका मानिसहरूमा तपाईँ के समान कुरा पाउनुहुन्छ? किन एउटा समूहले विवाह गर्न चाहँदैन, विवाह लिएर तर्सिन्छ, र अर्को समूहले किन विवाहलाई लिएर एकदम धेरै एक्साइटेड हुन्छ? यसको एउटै कारण छ, किनकि दुवैले खुसी, सन्तुष्टि र परिपूर्ण जीवन चाहेको छ। दुवैले, यी दुवै प्रकारका मानिसहरूले, पहिलो समूहका मानिसहरूले विवाहलाई पन्साएर खुसी र एउटा परिपूर्ण जीवन खोज्छ, म खुसी छु र विवाह नगर्नु नै ठिक छ, र दोस्रो समूहले भने विवाह गर्ने इच्छा गरेर खुसी र परिपूर्ण जीवन खोज्छ, विवाहले बाचा गरे खुसी उनीहरू चाहन्छ। तर म तपाईँलाई बताउन चाहन्छु कि हामी न त विवाहबाट पन्सिएर खुसी हुन सक्छौँ, न त विवाह नै गरेर खुसी हुन सक्छौँ। फेरि विवाह हामीलाई परम खुसी वा सन्तुष्टि दिनको लागि डिजाइन गरिएको थिएन, यो त हामीलाई परम सन्तुष्टि खुसी दिनुहुने परमेश्वरतर्फ इङ्कित गर्नलाई डिजाइन गरिएको थियो। फेरि परमेश्वरभन्दा बाहिरका कुराहरूले हामीलाई सन्तुष्टि दिन सक्दैन। परमेश्वरभन्दा बाहिरका कुराहरूले सन्तुष्ट हुनलाई हामी सृष्टि गरिएका थिएनौँ। यदि हामी सफलता, सम्बन्ध, जागिर, पेसा, धन सम्पत्ति, सौन्दर्य, पेय पदार्थ र यौनमा खुसी सन्तुष्टि खोज्छौँ भने हामी सबैभन्दा दुःखी, निराश र असन्तुष्ट मानिस हुनेछौँ। यो सत्यतालाई आउनुहोस् उत्पत्ति 29 अध्यायबाट हामी अझ विस्तृत रूपमा हेरौँ। 29 अध्याय, तपाईँसँग बाइबल छ भने कृपया आफ्नो बाइबलमा उत्पत्ति 29 अध्यायलाई पल्टाउनुहोस्। हामी उत्पत्तिको पुस्तकबाट परमेश्वरको वचन धारावाहिक रूपमा अथवा श्रृङ्खलाबद्ध तरिकाले हेरिरहेका छौँ। आज हामी उत्पत्ति 29 अध्यायमा आइपुगेका छौँ। इफ यु हेभ योर बाइबल्स विथ यु, प्लिज टर्न इन योर बाइबल्स टु जेनेसिस च्याप्टर 29। यो सुरुको पुस्तक हो उत्पत्ति, र यसलाई तपाईँले पृष्ठ सङ्ख्या 39 भेटाउन सक्नुहुन्छ। म पढ्नेछु, कृपया तपाईँहरूले आफ्नो बाइबलमा हेर्नुहोला र अब आफ्नो कानहरू मतिर लगाउनुहोला। तब याकुब उठेर आफ्नो बाटो लागे र पूर्ववासीहरूको देशमा पुगे। त्यहाँ तिनले मैदानमा एउटा इनार देखे र त्यसको नजिक भेडाका 3 बगाल बसिरहेका थिए, किनकि त्यही इनारबाट मानिसहरूले बगाललाई पानी खुवाउँथे। इनारको मुख ढाक्ने एउटा ठुलो ढुङ्गा थियो। जब सबै बगालहरू त्यहाँ जम्मा हुन्थ्यो तब गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुडाएर भेडाहरूलाई पानी खान दिन्थे। त्यसपछि तिनीहरूले इनारको मुखमा फेरि त्यो ढुङ्गा राखिदिन्थे। याकुबले तिनीहरूलाई भने, हे मेरो भाइ हो, तिमीहरू कहाँ गौ? तिनीहरूले भने, हामी हारानमा बस्ने हौ। तिनीले भने, तिमीहरू नाहारका नाति लाबानलाई चिन्छौ? तिनीहरूले भने, तिनलाई हामी चिन्छौँ। याकुबले तिनीहरूलाई सोधे, के उहाँ सन्चै हुनुहुन्छ? तिनीहरूले भने, उहाँ सन्चै हुनुहुन्छ, हेर्नुहोस् उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदैछिन्। तिनले भने, हेर, साँझ परेको छैन, भेडा बाख्राहरूलाई जम्मा गर्ने बेला भएको छैन, भेडाहरूलाई पानी खुवाएर फेरि चराउन लैजाऊ। तिनीहरूले भने, सबै बगालहरू जम्मा नभई अनि यिनीहरूको मुखबाट ढुङ्गा नगुडाइकन हामी त्यसो गर्न सक्दैनौँ, त्यसपछि मात्र हामी भेडाहरूलाई पानी खुवाउँछौँ। याकुब तिनीहरूसँग कुरा गरिरहँदा राहेल आफ्ना बुबाका भेडाहरू लिएर त्यहाँ आइपुगिन्। किनकि भेडाहरू तिनले नै चराउने गर्थिन्। जब याकुबले आफ्ना मामा लाबानकी छोरी राहेल र आफ्ना मामाका भेडाहरू देखे, तब नजिक आएर तिनले इनारको मुखको ढुङ्गा गुडाइदिए र आफ्ना मामा लाबानका भेडालाई पानी खुवाइदिए। तब याकुबले राहेललाई मुवाई खाए र रुन लागे। याकुबले राहेललाई, म तिम्रा बाबुको नातेदार रेबिकाको छोरा हुँ भनी बताइदिए। तब राहेल कुदेर गइन् र आफ्ना बाबुलाई यो कुरा बताइदिन्। आफ्ना भानिज याकुब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्नलाई कुदेर आए र तिनलाई अङ्गालो हालेर मुवाई खाए अनि तिनलाई आफ्नो घरमा ल्याए। अनि याकुबले लाबानलाई सबै कुरा बताइदिए। लाबानले तिनलाई भने, वास्तवमा तिमी मेरो हाड र मासु हौ। याकुब उनीसँग एक महिना बसेपछि लाबानले तिनलाई भने, मेरा नातेदार हुँदैमा तिमीले सित्तै मेरो सेवा गर्ने, ज्याला कति हुनुपर्छ मलाई भन। लाबानको दुई छोरीहरू थिए, जेठीको नाउँ लेया र कान्छीको नाउँ राहेल थियो। लेयाका आँखा धमिला थिए तर राहेल चाहिँ सुडौ र सुन्दरी थिइन्। याकुबले राहेललाई प्रेम गरे। तिनले भने, तपाईँकी कान्छी छोरी राहेलको निम्ति 7 वर्षसम्म म तपाईँको सेवा गर्नेछु। लाबानले भने, त्यसलाई अरू कोहीसँग विवाह गरिदिनु भन्दा त तिमीलाई दिनु नै असल हो। हुन्छ, मसँगै बस। यसकारण याकुबले राहेलको निम्ति 7 वर्षसम्म सेवा गरे। तिनले राहेललाई यति प्रेम गर्थे कि त्यो समय तिनलाई थोरै दिन जस्तो लाग्यो। त्यसपछि याकुबले लाबानलाई भने, मैले तपाईँको सेवा गरिसकेँ, अब मेरी पत्नी हुनलाई राहेल मलाई दिनुहोस्, म तिनीसँग सहवास गर्न चाहन्छु। तब लाबानले त्यस ठाउँका सबै मानिसहरू जम्मा गरेर भोज दिए। तर साँझमा उनले आफ्नो छोरी लेयालाई याकुब कहाँ ल्याइदिए र याकुबले तिनीसँग सहवास गरे। लाबानले आफ्नो कमारी जिल्पालाई पनि आफ्नो छोरी लेयाकी कमारी हुनलाई दिए। याकुबले बिहान हेर्दा त लेया पो रहेछन्। तब तिनले लाबानलाई भने, तपाईँले म प्रति किन यस्तो गर्नुभयो? मैले राहेलको निम्ति सेवा गरेको होइन र तपाईँले किन मसित यसरी छल गर्नुभयो? लाबानले भने, हाम्रो देशमा जेठीको भन्दा कान्छीको विवाह अघिबाट हुनु गर्नु हुँदैन। लेयासँग 1 साता पुरा गर र अर्को 7 वर्ष मेरो सेवा गरेको सट्टामा म तिमीलाई कान्छी पनि दिइहाल्छु। याकुबले त्यसै गरे र लेयासँग 1 साता पुरा गरे। तब लाबानले आफ्नो छोरी राहेललाई पनि याकुबकी पत्नीको रूपमा दिए। लाबानले आफ्नो कुमारी बिल्लालाई आफ्नो छोरी राहेलकी कुमारी हुनलाई दिए, याकुबले राहेलसँग पनि सहवास गरे। तिनले लेयालाई भन्दा राहेललाई बढी प्रेम गर्थे र अर्को 7 साल याकुबले लाबानको सेवा गरे। लेयालाई अवहेलना भएको देखेर परमप्रभुले तिनको कोख खोलिदिनुभयो। तर राहेल चाहिँ बाँझी नै थिइन् रहिन्। लेया गर्भवती भएर 1 छोरो जन्माइन् र तिनले त्यसको नाउँ यसो भनेर रुबेन राखिन्। साँच्ची नै परमप्रभुले मेरो दुःख देख्नुभएको छ, अब त मेरो पतिले मलाई प्रेम गर्नुहुन्छ। तिनी फेरि गर्भवती भइन् र अर्को छोरो जन्माइन्। तिनले भनिन्, म अवहेलित भएकी छु भनी परमेश्वरले सुन्नुभएको हुनाले उहाँले मलाई यो छोरो पनि दिनुभयो र तिनले त्यसको नाउँ सिमियोन राखिन्। तिनी फेरि गर्भवती भइन् र 1 छोरो जन्माएर भनिन्, यसपालि त मेरा पति म प्रति आकर्षित हुनुहुनेछ किनभने मैले उहाँको निम्ति 3 छोराहरू पाइसकेँ। यसकारण त्यसको नाउँ लेवी राखियो। तिनी फेरि गर्भवती भएर छोरो पाइन् र भनिन्, यसपालि त म परमप्रभुको प्रशंसा गर्नेछु, यसैले त्यसको नाउँ यहुदा राखियो। त्यसपछि तिनले जन्माउन छोडिन्। उत्पत्ति 29 कथा 3 मायाको कथा हो भन्दा फरक नपर्ला। लेयाले याकुबलाई माया गर्छ तर याकुबले रिबेकालाई माया गर्छ। लेया याकुबको माया नपाएर भौतारिन्छ भने याकुब रिबेकालाई पाउन 14 वर्षसम्म घरजुवाइ बस्छ। कथा इन्ट्रेस्टिङ छ। यस कथामा हामी 3 कुरा हेर्नेछ। 3 कुरा, प्रेमको खोजीमा याकुब भौतारिएको र त्यो खोजले तिनमा निम्त्याएको केवल निराशा र अन्तिममा सोच्दै नसोचेको समाधान। प्रेमको खोजीमा याकुब भौतारिएको र त्यो खोजले तिनमा निम्त्याएको केवल निराशा र अन्तिममा सोच्दै नसोचेको समाधान। अर्थात् वचनको कुराहरू टिप्नलाई सजिलो हुन्छ भने तपाईँ यी 3 कुराहरू लेख्न सक्नुहुन्छ। पहिलो खोज, त्यसपछि निराशा र त्यसको समाधान। खोज, निराशा र समाधान। द क्वेस्ट, द डिसअपोइन्टमेन्ट एन्ड द सोल्युसन। पहिलो खोज, प्रेमको खोजीमा याकुब भौतारिएको। हरेक मानिस खुसी हुन चाहन्छ, मानिसलाई प्रेम चाहिन्छ। प्रेम र परिपूर्ण जीवनको पछि सबै मानिस भाग्छन्। हाम्रा पुर्खा याकुब पनि यसबाट अछुत छैनन्। याकुब अब्राहमका नाति र इसाकका कान्छा छोरा थिए। आफ्नो दाजुको ज्येष्ठ अधिकार र आशिष हत्याउने व्यक्ति उनी नै हुन्। र यतिखेर आफ्नो मामा सरी आमाको सल्लाह अनुसार उनी आफ्नो दाजुबाट बस्नलाई आफ्नै मामा घरमा शरण लिन पुगेको छ। साथै यही मौका छोपी रेबिकाले याकुबलाई मामाको छोरी बिहे गर्ने सल्लाह पनि दिएका थिए। यसर्थ याकुब मामा घर जानुको दुईवटा उद्देश्य थियो, ज्यान बचाउन र बिहे गर्न। सो याकुब आफ्नो बाटो लागे र पूर्वीहरूको देशमा पुगे। त्यहाँ तिनले मैदानमा एउटा इनारको नजिक भेडाहरू र गोठालाहरू देखे भेटे। अब्राहमको नोकरले रिबिकालाई इनारमा भेटाएको कथासँग यो कथा एकदमै मिल्दोजुल्दो देखिन्छ। फरक यति हो कि अब्राहमको नोकरले परमेश्वरको प्रबन्धमा भरोसा गरेर प्रार्थना गरेको थियो भने याकुबले त्यस्तो केही पनि गरेको देखिँदैन। याकुब केवल गोठालाहरूसँग कुरा गर्नमा व्यस्त छ। अनि भाइहरू कहाँबाट हो नि, तिमी नाहोरको नाति लाबानलाई चिन्छौ भने याकुबले गोठालाहरूलाई प्रश्न गर्छ। याकुब ती गोठालाहरूसँग कुरा गर्दा राहेल आफ्नो बुबाका भेडाहरू लिएर त्यहाँ आइपुग्छिन्। अब तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि बलिउडले यो क्षणलाई चलचित्रमा कसरी उतार्थ्यो होला। गोठालाहरूसँग कुरा गरिरहँदा याकुब आँखा अचानक त्यो गोठालाहरूबाट अर्कै दिशातर्फ मोडिन्छ। क्यामेराले आफ्नो हातमा लट्ठी लिएर भेडाहरूको अघि स्लो मोसनमा बिस्तारै हिँड्दै आइरहेकी राहेललाई देखाउँछ। परेवाहरू एकसाथ भुर्र उठ्छन्। फेरि क्यामेराले मन्द मुस्कान लिएर एकटक लगाएर हेरिरहेको याकुबको त्यो अनुहारलाई देखाउँछ। पृष्ठभूमिमा ब्याकग्राउन्डमा म्युजिक बजिरहेको हुन्छ, हावा चलिरहेको हुन्छ, रिबिकाको कपाल हावाले उडाइरहेको हुन्छ। यसलाई भनिन्छ लभ एट फर्स्ट साइट, एकै नजरमा माया बस्छ। क्यामेराले याकुबको आँखा भएर याकुबले देखिरहेको सपनालाई देखाइदिन्छ। त्यसपछि याकुबले रायलसँग बिहे गरेको सपना देखिरहन्छ। बलिउड मुभी भने कहिले डाँडामा उफ्रिरहेको नाचिरहेको, कहिले समुद्रको किनारमा, कहिले रोडमा ड्रेस चेन्ज गरी। तर अचानक भेडाको त्यो बा बा भन्ने आवाजले गर्दा याकुब बिउजिन्छ। त्यसपछि के हुन्छ, दसदेखि बाह्र पद जब याकुबले आफ्ना मामा लाबानको छोरी राहेल र आफ्ना मामाको भेडाहरू देखे, तब नजिक आएर तिनले इनारको मुखको ढुङ्गा गुडाइदिए र आफ्ना मामा लाबानका भेडाहरूलाई पानी खुवाइदिए। तब याकुबले राहेललाई मुहाई खाए र रुन लागे। याकुबले राहेललाई म तिम्रो बाबुको नातेदार रिबेकाको छोरो हुँ भनी बताइदिए। तब राहेल कुदेर गइन् र आफ्ना बाबुलाई कुरा बताइदिइन्। इसाकको सन्दर्भमा रिबिकाले अब्राहमको नोकरका उँठहरूको लागि इनारबाट पानी उगाइदिएको थिइन्, तर यहाँ त्यो काम याकुबले गर्छ। भाइहरू, यदि तपाईँहरू अविवाहित हुनुहुन्छ भने बहिनीहरूको मन जित्ने यो उत्तम तरिका हो। उनको सेवा गर्नुहोस्, उनको झोला बोकिदिनुहोस्, उसलाई चर्चसम्म वा घरसम्म राइड दिनुहोस्। तर उनको सेवा गर्ने काम यो विवाहको दिनमा अन्त हुनु हुँदैन। तर इन्ट्रेस्टिङ कुरा भनेको याकुब किन रोए, यो पो मलाई अचम्म लाग्छ। के यो खुसीको आँसुहरू थिए? याकुबको मनमा के चलिरहेको थियो त्यतिखेर? एकपल्ट याकुबको ठाउँमा आफूलाई राखेर यसो विचार गर्नुहोस् न। याकुबको पारिवारिक पृष्ठभूमि असाध्यै पीडादायी थियो। याकुबले आफ्नो बुबाको प्रेम माया कहिले पाएको थिएन। याकुब आमाको प्याउलो छोरो थियो, त अहिले ऊ आफ्नो आमाबाट पनि अलग्गिएको छ। उसको आफ्नै दाजुले उसलाई मार्न चाहन्छ। याकुब एक्लै छ, उसको आफ्नो भन्ने कोही छैन। ही ल्याक्स अ सेन्स अफ बिलोङ्गिङ। तर अहिले याकुबले राहेललाई भेटेको छ, अनि राहेललाई भेट्दा तिनमा एक किसिमको त्यो आशा र आफ्नोपनको भावना जागेर आएको हुनसक्छ। राहेलसितको भेटले याकुबको त्यो अस्तव्यस्त जीवनमा एउटा नयाँ सुरुवातको आशा पलाएको हुनसक्छ। अब म मेरो पनि परिवार हुनेछ, मेरो पनि आफ्नै घर हुनेछ, मेरो जीवन पनि परिपूर्ण हुनेछ, म पनि खुसी हुनेछ। सायद याकुबको मनमा यस्तै कुरा चलिरहेको थियो र ऊ रुन्छ। त्यसपछि याकुबले लाबानलाई भेट्छ र मामालाई 13-14 पद। आफ्नो मानिस याकुब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्नलाई कुदेर आए र तिनलाई अङ्गलाएर मुहाई खाए अनि तिनलाई आफ्नो घरमा ल्याए। अनि लाबानले याकुबले लाबानलाई सबै कुरा बताइदिए। लाबानले तिनलाई भने, वास्तवमा तिमी मेरो हाड र मासु हौ। याकुबले लाबानलाई देख्दा उनी जति खुसी थिए, त्योभन्दा बढी लाबान याकुबलाई देखेर खुसी भएको देखिन्छ। लाबान दौडेर याकुब कहाँ जान्छ र लाबानले याकुबलाई अङ्गाला हाल्छ, चुम्बन गर्छ र उसलाई आफ्नो घरमा पनि ल्याउँछ। अनि याकुबले लाबानलाई सबै कुरा बताइदिएपछि लाबानले तिनलाई भन्छ, वास्तवमा तिमी मेरो हाड र मासु हौ। खास याकुबले लाबानलाई बताइदिएको सबै कुरा के थियो? मामा, मैले एक बटुको दालको सुरुवामा दाईको ज्येष्ठ अधिकार खोजेँ नि, अनि बाबुलाई झुकेर दाईको आशिष पनि लिएँ नि। कि याकुबले यो कुरा पनि लाबानलाई सुनाए, मामालाई सुनाए? पक्कै पनि सुनाएन, सायद सुनायो होला। तर लाबानको प्रतिक्रिया हेर्नुहोस् न, यदि सुनाएकै थियो भने पनि, वास्तवमा भान्जा तिमी मेरो हाड र मासु, अर्थात् भान्जा कसको? मामा भान्जाको सम्बन्ध एकदमै गाढादेखि यहाँनिर विशिष्ट छ। थाहा छैन याकुब पहिलो पटक यो मामा घर आएको हो कि पहिले जाने गर्थ्यो, हामीलाई थाहा छैन। रिबिका आफ्नो माइती जाने गर्थिन् गर्दिन हामीलाई थाहा छैन, तर पक्कै पनि आवाजात भएको हुनसक्छ, केही भएको हुनसक्छ। सो मामाले भान्जालाई माया गर्छ र भान्जाले मामाको आदर गर्छ, हामीलाई यो थाहा छ होइन? हुन्छ मामा, हस् मामा, ओके मामा, भान्जाको मुखैमा हुन्छ। पहिले भान्जाहरू एकदमै राम्रो हुन्थे, हिजोआज याकुब जस्तो भान्जाहरू भेटाउन यति गाह्रो छ। पक्कै पनि मामाहरू पनि इमान्दार भने हुँदैनन्, असल भने हुँदैनन्। लाबान पनि इमान्दार थिएनन्। पद 15 हेर्नुहोस् न, एक महिना बसिसकेपछि लाबानले याकुबलाई के भन्छ? मेरो नातेदार, मेरो भान्जा हुँदैमा तिमीले सित्तै मेरो सेवा गर्ने? ज्याला कति हो भान्जा लबान? लाबान इज अफ टु समथिङ हियर। लाबानको चाला निको छ, एउटा वी क्यान स्मेल अ ऱ्याट हियर। दालमै कुछ कालाए, जेसुकै होस्, याकुबको लागि राहेलप्रतिको आफ्नो त्यो प्रेम स्वीकार्ने यो सबैभन्दा मौका सबैभन्दा राम्रो मौका हो, राम्रो मौका हो, राम्रो अवसर हो। त्यसपछि 16-18 याकुबले के भन्छ हामी विचार गरौँ न। 16-18 लाबानको दुई छोरीहरू थिए, जेठीको नाउँ ल्या र कान्छीको नाउँ राहेल थियो। ल्याका आँखा धमिला थिए, तर राहेल चाहिँ सुडौल र सुन्दरी थिइन्। याकुबले राहेललाई प्रेम गरे, तिनले भने तपाईँकी कान्छी छोरी राहेलको निम्ति 7 वर्षसम्म म तपाईँको सेवा गर्नेछु। यसो हेर्दा याकुबले राहेलको लागि 7 वर्ष काम गर्ने प्रस्ताव राखेको छ देखिन्छ। तर पदहरू 17 र 18 बिचमा भएको त्यो ग्यापलाई हामीले ध्यान दिन आवश्यक छ। लाबानले याकुबलाई तिनको ज्याला के हो भनेर सोद्धा याकुबले तिनलाई सायद यसो भनेको हुनसक्छ, म तपाईँको कान्छी छोरी राहेललाई प्रेम गर्छु, म उनीसँग विवाह गर्न चाहन्छु। अनि लाबानले यसरी जवाफ दिएको हुनसक्छ, त्यसो भए 7 वर्षसम्म मेरो सेवा गर। र याकुबले पनि स्यालबुढा घरजुवाई बनाउन खोज्छ भनेर जवाफ दियो होला। होइन होइन, त्यसरी जवाफ दिएको छैन याकुबले, त्यसरी जवाफ दियो। याकुबले के भन्छ यहाँनिर? हुन्छ, भइहाल्छ नि मामा, तपाईँको छोरी कान्छी छोरी राहेलको निम्ति 7 वर्षसम्म म तपाईँको सेवा गर्नेछु। तर प्रश्न भनेको, याकुबले ल्याएको साटोमा राहेललाई किन रोजे? लाबानको दुई छोरीहरू थिए, तर राहेल नै किन? 7 भन्छ ल्याका आँखा धमिला थिए, तर राहेल चाहिँ सुडौल र सुन्दरी थिइन्। ल्याका आँखा कमजोर थियो, त्यसैले होला ल्याले भेडा गोठालो पनि नगरेको। तर राहेल सुडौल र सुन्दरी थिइन्, राहेल राम्रो जिउडालको थिइन्, फिगर राम्रो थियो राहेलको। यसको अर्थ सुडौलको अर्थ याकुब राहेलप्रति आकर्षित भए र तिनले राहेललाई प्रेम गरे। सो तिनले राहेलसित विवाह गर्न मात्र लाबानको 7 वर्षसम्म सेवा गरे, सेवा 7 वर्षसम्म, 7 वर्षसम्म। आर यु केयरिङ? तपाईँ छट्टा गर्दै हुनुहुन्छ। 7 वर्षमा त धेरै कुरा हुनसक्छ होइन र? लाबानको मन परिवर्तन हुनसक्छ, याकुबको पनि मन परिवर्तन हुनसक्छ। तर यस्तो देखिन्छ कि याकुब एक गम्भीर कमिटेड लभर, प्रतिबद्ध प्रेमी थिए। अनि तिनले राहेललाई प्रेम गरे कारण उनलाई 7 वर्ष केवल 7 दिन जस्तो लाग्यो। लभ परेको छ भने थाहा हुन्छ, 7 वर्ष सब बितिसक्यो अब, तर लाबानले कुरा बिर्से जस्तो छ। कुराउनेले बिर्से पनि कुर्नेले कहिले बिर्सिँदैन। यसकारण याकुब लाबान कहाँ जान्छ र उसलाई भन्छ, 21 मेरो पद 21 त्यसपछि याकुबले लाबानलाई भने, मैले तपाईँको सेवा गरिसकेँ, अब मेरी पत्नी हुनलाई राहेल मलाई दिनुहोस्, म तिनीसँग सहवास गर्न चाहन्छु। याकुबको मुखबाट तपाईँले भर्खरै के सुन्नुभयो? मैले तपाईँको सेवा गरिसकेँ, होइन होइन, अर्को के सुन्नुभयो? अब मेरी पत्नी हुनलाई राहेल मलाई दिनुहोस्, होइन होइन, अर्को अर्को के सुन्नुभयो? म तिनीसँग सहवास गर्न चाहन्छु। म राहेलसित यौन सम्बन्ध राख्न चाहन्छु। यहाँ याकुबको बारेमा कम्तीमा पनि हामी दुईवटा कुरा भन्न सक्छौँ। पहिलो, याकुब धैर्यवान मानिस हुन्, यौन सम्बन्ध विवाहको लागि हो र तिनले राहेलसित कानुनी रूपमा विवाह गर्न 7 वर्ष कुरेको हामी देख्छौँ। आजको संसारमा सबै कुरा तुरुन्त खोजिन्छ, एभ्रिथिङ इज वान्टेड इमिडिएटली, इन्स्ट्यान्टली, र सबै कुरा तुरुन्त उपलब्ध पनि छ आजको संसारमा। इन्स्ट्यान्ट चाउचाउ, एटिएम, उच्च गतिको इन्टरनेट, सबैले फास्ट एभ्रिथिङ, सबै कुरा हामीलाई तुरुन्त दिन्छ। पर्खनु मानिसको लागि दुर्लभ गुण बनिसकेको छ। म तपाईँलाई बताउन चाहन्छु, यदि तपाईँको विवाह भएको छैन भने पर्खनु असल हुन्छ। यौन जहाँ अभ्यास हुनलाई डिजाइन गरिएको थियो त्यहीँ अभ्यास गरिनुपर्छ। विवाह अघि होइन, विवाहभन्दा बाहिर होइन, तर विवाहको सन्दर्भमा। यु क्यानट टेस्ट ड्राइभ सेक्स। गाडी किन्न पहिले टेस्ट ड्राइभ गरे जस्तो विवाह पूर्व यौन टेस्ट गर्न मिल्दैन। दोस्रो कुरा, याकुबले राहेललाई 7 वर्षसम्म पर्खिरहेको भए तापनि र तिनको धैर्यताको प्रशंसा गर्न सके तापनि, उनी उसको धैर्यताबाट धेरै कुरा हामीले सिक्न सके तापनि, याकुब एउटी स्त्रीसँग यौन सम्पर्क राख्ने अभिलाषाद्वारा प्रेरित पुरुष थिए। यहाँ देख्नुहुन्छ याकुब के को पछि लागिरहेको छन्। याकुबको जीवन दयनीय थियो, तपाईँले विचार गर्नुहोस्। उनको जीवन रित्तो थियो, खाली थियो। मैले पहिले नै भनिसकेको छु कि याकुबले आफ्नो बुवाको प्रेम पाएको थिएन। परिस्थितिले गर्दा ऊ अहिले आफ्नो आमाबाट पनि टाढिनु परेको थियो। बाँकी मानिस जस्तै याकुब पनि जीवनमा खुसी हुन चाहन्छ, उनी एक परिपूर्ण जीवन चाहन्छ, उनी सन्तुष्ट चाहन्छ। तर तिनको सारा अभिलाषा, सारा चाहना, सारा खुसी केवल एक स्त्री राहेलमा केन्द्रित छ। त्यसैले राहेलले तिनलाई साँच्चै सन्तुष्टि दिन सक्छन् भनेर याकुबले लागेको छ। यदि मेरो राहेलसँग विवाह भयो भने म खुसी हुनेछु, मेरो जीवन पनि फुलफिल हुनेछ। हामी त्यसरी नै सोच्छौँ होइन र कतिचोटि, यदि मैले मेरो फलाना व्यक्तिसँग बिहे भयो भने, यदि मैले त्यो जागिर पाएँ भने, यदि मेरो जीवनमा त्यो भयो भने। सुप्रियहरू, तपाईँ के को पछि हात धोएर लाग्नुभएको छ? तपाईँको राहेल के हो? सायद तपाईँको लागि यो यौन चाहना नहोला, सायद तपाईँको लागि यो पैसा होला, शक्ति होला, पहिचान होला, वा एक जागिर होला जसले तपाईँलाई सन्तुष्टि, जीवन खुसी दिने बाचा गरिरहेको छ। यदि तपाईँ जागिर, पैसा, सम्बन्ध, सफलता, करियर जस्ता सांसारिक सम्पत्ति वा उपलब्धिहरूमा आनन्द, खुसी, पूर्णता खोज्दै हुनुहुन्छ भने ध्यान दिएर आजको वचनको दोस्रो बुदालाई सुन्नुहोस्। आजको वचन दोस्रो बुदा, याकुबको प्रेमको खोजीले तिनलाई निराशातिर डोर्याउँछ। याकुबले जे खोजे त्यसले उनलाई निराशातर्फ डोर्याउँछ। आजको वचनको दोस्रो बुदा, निराशा। पद 22-25 हेर्नुहोस् न। तब लाबनले त्यस ठाउँका सबै मानिसहरूलाई जम्मा गरेर भोज दिए, तर साँझमा उनले आफ्नो छोरी लेयालाई याकुब कहाँ ल्याइदिए र याकुबले तिनीसँग सहवास गरे। लाबनले आफ्नो कमारी जिल्पालाई आफ्नो छोरी लेयाकी कमारी हुनलाई दिए। याकुबले बिहान हेर्दा त लेया पो रहेछन्। कि तपाईँले मैले भर्खरै पढेको अन्तिम वाक्यांश याद गर्नुभयो, पद 25 खण्ड क, याकुबले बिहान हेर्दा त लेया पो रहेछन्। यदि तपाईँ सम्बन्धहरूमा खुसी चाहनुहुन्छ भने, खुसी खोज्नुहुन्छ भने, तपाईँले पाउने भनेको यही हो, लेया। मलाई बुझाउन दिनुहोस्, मेरो एकजना मित्रले भन्नुहुन्थ्यो कि मानिसको जीवन पातमै बित्छ रे, रुखको पात होइन, है, व्याकरणीय पात अथवा वाक्यांशको पछि झुन्डिने त्यो पात, निपात, सो विदेश जानु पात, ऋण सिड तिरिन्थ्यो होला, घर बनाउनु पात, ढुक्क हुन्थ्यो, घरबेटीको किचकिच सहनु पर्दैन थियो, एउटा गाडी किन्नु पात, यसो गरिखाने मेलो हुन्थ्यो, बिहे गर्नु पात, जागिर खानु पात, यस्तै धेरै पातहरूमा जीवन बित्छ अरे। सबैले त्यसै भन्छन्, सबैले, सबैको जीवनमा पात हुन्छ, सबैले जीवनमा आश गरिरहेको हुन्छ, तर सबैले पाउने भनेकै ल्याओ, ल्याओ, सबैले पाउने भनेको। टिम केलर भन्नुहुन्छ कि जीवनमा हामीले, हाम्रो जीवनमा, हाम्रो जीवनमा सधैँ ल्या नै हुनेछ, राहेल कहिले हुने छैन। एकदम साहित्यिक छ, आलङ्कारिक रूपमा बोलिरहेको छु, बुझ्नु होला। याकुब राहेल हुनु भनेर सोचेर सुते त हेर्दा त ल्यापो रहेछन्। प्रिय, तपाईँको जीवनको पात के हो? जीवनमा कुन कुराले तपाईँलाई त्यो परम खुसी, सन्तुष्टि, आनन्द दिने बाचा गरिरहेको छ? याकुबले ल्यालाई चिनेनन्। इन्ट्रेस्टिङ कुरा यहाँनिर, कसरी चिनेनन् ल्यालाई? 7 वर्ष एउटै घरमा बसेको छ, दिदी बहिनीलाई हरेक दिन देखेको छ, याकुबले ल्यालाई किन चिनेन? राहेल र रेहा बिच किन उसले छुट्याउन सकेन? सायद याकुब नसामा थिए होलान्, वा अँध्यारो भएर होला। अनि ल्यालाई त थाहा हुनुपर्ने हो नि, कि थाहा थिएन ल्यालाई? सायद थाहा थिएन होला, किनकि अध्याय 30:15 अनुसार ल्यालाई लाग्छ कि राहेलले ल्याबाट उनको पति खोजेको थियो। हामी हेर्छौँ यहाँ ल्याले राहेलको पति खोजिरहेको छ, तर ल्याको दृष्टिकोणबाट राहेलले ल्याको पति खोजिएको थियो। किनकि याकुबसँग पहिलोपटक कसको विवाह थियो? ल्याको विवाह भएको थियो। सो पक्कै पनि लावनले यहाँ केही कुरा बिगारेको हुनुपर्छ। लावनले केवल याकुबलाई मात्र छल गरेनन् जस्तो लाग्छ मलाई, तर लावनले ल्यालाई पनि छल गरे जस्तो लाग्छ। बिचरा ल्या पनि त माया पाउन चाहन्छन् होइन, ल्या पनि त खुसी हुन चाहन्छन्, उनलाई पनि त पतिको खाँचो थियो, उनको पनि त सपना थियो। त्यो रात उनी कति खुसी थियो होला। भोलिपल्ट बिहान याकुब उठ्छ र ल्यालाई ओछ्यानमा आफ्नो छेउमा सुतिरहेको देख्छ। ऊ तर्सिप उठ्छ, ल्या तिमी के गरिरहेको छौ? राहेल खोइ। याकुबले लावनलाई भन्छ 25, तपाईँले म प्रति किन यस्तो गर्नुभयो? मैले राहेलको निम्ति सेवा गरेको होइन, र तपाईँले किन मसित यसरी छल गर्नुभयो? ल्याले सुनिरहेको छिन्। नेपालीमा एउटा उखान छ, जस्तोलाई त्यस्तै, ढिँडोलाई निस्तै। छली व्यक्ति यतिखेर छलमा पर्छ। यतिखेर याकुबले यो महसुस गरेको हुनसक्छ कि ऊ केवल भान्जा मात्र हो, मामा भनेको मामा हो। त्योभन्दा पनि बढी याकुबले आफ्नो पापले तिनलाई फेला पारेको कुरा महसुस गरेको हुनसक्छ, किनकि पास्टमा, विगतमा याकुबले आफ्नै दाजुलाई र आफ्नै बुबालाई छल गरेको थियो, र अहिले उसलाई कसैले छल गरिरहेको छ। याकुबको पापले उसलाई फेला पारेको छ। याकुबले जे छरे त्यसैको कटनी पनि गरे। याकुबले छलबाजी छरेका थिए, अनि अहिले त्यो छलबाजी नै, छल नै उसले कटनी गरिरहेको छ। तर ल्या यो समयमा कस्तो, ल्याले कस्तो त्यो भावनात्मक पीडा खेप्नु परेको थियो होला। तपाईँ एकपल्ट यसो विचार गर्नुहोस् न, कल्पना गर्नुहोस् न, यो सबै भइरहँदाखेरि ल्या भयभीत हुन्छन्, एकदम गिल्ती महसुस गर्छिन्। उनले क्षणिक रूपमा त्यो महसुस गरेको प्रेम केवल एक विश्वासघातमा परिणत हुन्छ। ल्याको पतिले अर्कै स्त्रीलाई माया गर्छ र अर्कै स्त्रीसँग सुत्न चाहन्छ। कि आजको दिनमा पनि यस्तो परिस्थितिहरू भएर गुज्रने धेरै ल्याहरू छैनन् र? ओके, ल्याको साटो राहेल भएको भए कि याकुब सन्तुष्ट हुने थिए, उसको जीवन फुलफिल हुने थियो? मलाई त्यस्तो लाग्दैन, किनकि एक हप्तापछि याकुबले राहेलसित पनि विवाह गर्छ। तर पनि तिनले चाहेको त्यो परम खुसी, त्यो आनन्द, सेटिस्फ्याक्सन, फुलफिलिङ लाइफ भेटाउँदैन, पाउँदैन। राहेल बाजी थिइन्, याकुबबाट आफ्नो केही सन्तान नभएको देखेर राहेलले आफ्नै दिदीसँग अथवा ल्यासँग डाहा गर्न लागिन्, र तिनले याकुबलाई भनिन्, मलाई पनि सन्तान दिनुहोस् नत्र म मरिदिन्छु। राहेलले याकुबलाई, अनि याकुबले राहेलसित रिसाएर भन्यो, तिम्रो कोख थुनिदिने म परमेश्वर स्थानमा छु र? झगडा देख्नु हुँदैछ बुढाबुढीका, खोइ थियो ह्याप्पी म्यारिड लाइफ, खोइ त याकुबले सोचेको थियो खुसी कहाँ छ? जे जे भयो याकुबले त्यसलाई परिवर्तन गर्न सक्दैन। अब तिनको जीवन कष्टकर छ। याकुबको विवाह लेआसँग भइसकेको थियो र सारा समाजलाई कुरा थाहा थियो, किनकि उसको विवाह सुटुक्क गोप्यमा भएको थिएन। लावन यहाँ पनि चतुर छ। अब याकुबले गर्न सक्ने भनेको मामासँग लावनसँग रिसाउने हो, मरुन्जेल रिसाउने हो। अनि भान्जा रिसायो भनेर लावनले थाहा पायो र लावनले सम्झाउँदै याकुबलाई सम्झाउँदै भन्छ कि भान्जा नरिसाउ न, अर्को 7 वर्ष सेवा गर अनि राहेलाई पनि लिएर जाउँ न, सकिगयो नि। र याकुबलाई पनि कुलडाउन होला धेरै लागेन। तपाईँले याकुबले फेरि पनि यहाँनिर हस मामा हुन्छ मामा ओके मामा भनेको सुन्न सक्नुहुन्छ। एक हप्तापछि राहेलसँग याकुबको विवाह हुन्छ तर त्यसको लागि उसले अझै 7 वर्ष भने सेवा गर्नुपर्ने हुन्छ। राहेललाई पाउनुभन्दा अगाडि 7 वर्ष सेवा, पाइसकेपछि 7 वर्ष सेवा। यसरी याकुबले दिदी बहिनी दुवैलाई बिहे गर्छ। सायद यतिखेर एउटा कुरा स्पष्ट पार्नुपर्छ होला कि बाइबलले याकुबले एकभन्दा बढी पत्नीसँग विवाह गरेको उल्लेख गर्नुको अर्थ बाइबलले बहुविवाहलाई पुष्टि गर्छ, समर्थन गर्छ भन्ने होइन। बाइबलले कदापि पनि बहुविवाहलाई समर्थन गर्दैन। सुरुदेखि नै केवल विवाह केवल एक पुरुष र एक स्त्री बीच मात्र हुँदै आएको छ। सो बाइबलमा याकुबले याकुबको असफलता उल्लेख गर्नुको उद्देश्य याकुब हिरो होइन है, याकुब पाप रही छैनन् है, याकुब पर्फेक्ट छैन है भनेर देखाउनु थियो। याकुब संसारको आशा थिएनन्, याकुब आफै पनि एक असल याकुब, ऊभन्दा बेटर याकुब, असल मुक्तिदाता खाँचोमा थिए भनेर देखाउँदछ। प्रिय तपाईँले देख्नुभयो, सम्बन्धमा परम सन्तुष्टि खोज्नु व्यर्थ हो, धन सम्पत्तिमा परम सन्तुष्टि खोज्नु व्यर्थ हो, जीवनको सफलताहरूमा उपलब्धिहरूमा परम सन्तुष्टि खुसी खोज्नु व्यर्थ हो, कुनै पनि कुरामा सन्तुष्टि खोज्नु व्यर्थ हो, जागिरमा पनि सन्तुष्टि खोज्नु व्यर्थ हो। तर हामीलाई त्यस्तै लाग्छ र कि मेरो जीवनमा त्यो कुरा भइदिए म सन्तुष्ट हुने थिएँ, म खुसी हुने थिएँ, मेरो लाइफ पनि एकदमै फुलफिल्ड हुने थियो। त तपाईँले देखिहाल्नुभयो याकुब प्रेम र सन्तुष्टि खोजी मानिसके, उसले राहेलमा खुसी र सन्तुष्टि खोजे तर यसले उसलाई निराशातिर मात्र डोर्या। त्यसो भए अब यसको समाधान के हो? हामी साँचो सन्तुष्टि साँचो खुसी कहाँ पाउँछौँ? आजको बस्नु तेस्रो कुरा समाधान। याकुबले राहेलसित पहिला विवाह गर्न चाहेको भए तापनि लेया तिनकी पहिलो पत्नी भइन्, तर याकुबले लेयालाई हेला गरे। लेयाको जीवन पक्कै पनि कठिन थियो, तिनको घरमा सौता तिनले घरमा सौताको सामना गर्नु पर्यो। लेयाले जीवनभर एउटा कुरा जान्थिन्, लेयाले पनि याकुबले चाहिँ आफ्नो पत्नीको माया, आफ्नो पत्नीको अनुमोदन, वास्ता, प्रेम, याकुबको माया र साथ पाउन लेया आतुर छिन्, तर पतिको मन जित्न उनले केही गर्न सक्दिनन्। त्यही माथि उनी बाजी पनि थिइन्, धन्न राहेल पनि बाजी थिइन्, तर पनि याकुबले राहेललाई प्रेम गरे अनि लेयालाई हेला गरे। तर प्रिय परमेश्वरले लेयाको दुर्दशा देख्नुभयो र तिनको गर्व खोलिदिनुभयो अनि यहाँ पाउँछ हामी सोल्युसन, यहाँ पाउँछौँ हामी खुसीको खोजको अन्त। पद 32 हेर्नुहोस् न, 31-32, लेयालाई अवहेलना भएको देखेर परमप्रभुले तिनको कोख खोलिदिनु भयो तर राहेल चाहिँ बाँझि नै रहिन्। लेया गर्भवती भएर एकजना छोरो जन्माइन् र तिनले त्यसको नाम यसो भनेर रुबेन राखिन्। साँच्ची नै परमप्रभुले मेरो दुःख देख्नुभएको छ, अब त मेरा पतिले मलाई प्रेम गर्नुहुन्छ। लेया गर्भवती भएर एकजना छोरो जन्माइन् तर राहेल भने अझै बाँझी थिइन्। त्यसकारण याकुबले अब लेयालाई प्रेम गर्छन् होला भनी स्वाभाविक रूपमा हामी सोच्न सक्छौँ, होइन र? अनि लेयाले पनि यस्तै सोचेकी थिइन्, त्यसैले उनले रुबेनलाई जन्म दिँदा यसो भनिन्, साँच्ची नै परमप्रभुले मेरो दुःख देख्नुभएको छ, अब त मेरा पतिले मलाई प्रेम गर्नुहुन्छ होला. देयर इज होप. यो साँचो कि परमप्रभु परमेश्वरले लेआको दुःख देख्नुभयो र परमप्रभुले लेआको गर्व खोलिदिनुभयो र सन्तान परमेश्वरले दिनुभएको दान हो भनेर लेआले स्वीकारेको पनि छन् र अब लेआले पतिको प्रेम पाउने आशा पनि गरेकी थिइन् भन्ने कुरा स्पष्ट हुन्छ. अब त पतिको मन मतिर फर्किन्छ होला किनकि मैले छोरो जन्माइदिएको छु भने तिनले आशा गरेकी थिइन्. तर छोरो जन्माइदिएकै कारण याकुबले तिनलाई प्रेम गर्नेछन् भन्ने कुरामा तिनी गलत थिइन्. लेआको प्रेग्नेन्सी पतिको प्रेमको ग्यारेन्टी थिएन भनेर थाहा पाउनलाई लेआलाई धेरै समय लागेन र लेआ फेरि गर्भवती हुन्छन्. यो पटक पनि छोरै हुन्छ र तिनले भने म अवहेलित भएको छु भने परमेश्वरले सुन्नुभएको हुनाले उहाँले मलाई यो छोरो पनि दिनुभयो र तिनले त्यसको नाउँ सिमियोन राखिन्. सो लेआ एउटी अवहेलित केटी थिइन्. उनी आफ्नै बुबाद्वारा र आफ्नै पतिद्वारा अवहेलना गरिएकी थिइन्. टिम केलरका अनुसार सी वाज अ गर्ल नोबडी वान्टेड. लेआ कसैले नचाहेकी केटी थिइन्, आफ्नै बुबाले, आफ्नै पतिले, कसैले पनि. र उनले आफ्नो पीडा परमेश्वरलाई भनिन् र परमेश्वर तिनको पुकारा सुन्नुभयो अनि तिनलाई अर्को छोरो पनि दिनुभयो. अब त मेरो पतिले मलाई प्रेम गर्नुहुन्छ होला भन्ने लेआले ठुलो आशा गरेकी थिइन् कि सिमियोनको जन्मपछि याकुबले तिनलाई प्रेम गरे. 35 हेर्नुहोस् न, तिनी फेरि गर्भवती भइन् र एकजना छोरो जन्माएर भनिन् यसपालि त मेरो पति म प्रति आकर्षित हुनुहुनेछ किनभने मैले उहाँको निम्ति 3 छोरा पाइसकेँ. यसकारण त्यसको नाउँ लेवी राख्यो. सो लेवीलाई पाइसकेपछि अब आफ्नो पति तिनीप्रति आकर्षित हुनेछन् भन्ने लेआले आशा गरेकी थिइन् किनकि याकुबको लागि लेआले 3 छोरा पाइसके. यसको अर्थ सिमियनको जन्मपछि पनि याकुबले तिनलाई प्रेम गरेनन्. आफ्नो पतिको माया पाउन लेआले अझै सङ्घर्ष गरिरहेकी छिन् र लेआले अर्को छोरालाई पनि जन्म दिन्छन्. 35 तिनी फेरि गर्भवती भएर छोरो पाइन् र भनिन् यसपालि त म परमप्रभुको प्रशंसा गर्नेछु त्यसैले त्यसको नाउँ यहुदा राखियो. त्यसपछि तिनले जन्माउन छोडिन्. आफ्नो 4 छोराको जन्मपछि पनि याकुबले लेआलाई माया गरेन. तर अब लेआलाई त्यो कुराले कति पनि फरक पारेको देखिँदैन किनकि उनले अब आफ्नो पतिको माया पाउन त्यो मरिहत्ते गरिरहेकी छैनन्. तपाईँले यहुदाको जन्मपछि लेआले दिएको त्यो प्रतिक्रिया देख्नुभयो, विचार गर्नुभयो. लेआले के भनेकी छिन्? अब त मेरो पतिले मलाई प्रेम गर्नुहुन्छ, यसपालि त मेरा पति म प्रति आकर्षित हुनुहुन्छ भन्नुको साटा तिनले के भनिन्? यसपालि त म परमप्रभुको प्रशंसा गर्नेछु. यो फरक प्रतिक्रिया थियो. खास के भएको थियो यहाँनिर? जसरी याकुबको लागि राहेल एक मूर्ति थिइन्, लेआको लागि पनि याकुब मूर्ति नै थिए. लेआको जीवनमा याकुबले एक मूर्तिको रूपमा काम गरिरहेको थियो र याकुबलाई पाउनको निम्ति लेआले जेसुकै पनि गर्न तयार थियो. जसरी राहेललाई पाउन याकुब जेसुकै गर्न पनि तयार थियो. तर यहुदाको जन्म भएपछि लेआ आफ्नो पतिबाटको प्रेम र स्वीकार खोज्नुको साटो परमेश्वरतर्फ फर्किन्छन् जसले तिनलाई प्रेम गर्नुहुन्छ र स्वीकार गर्नुहुन्छ. उनी जस्तो छिन् त्यस्तै परमेश्वर उनलाई प्रेम गर्नुहुन्छ र स्वीकार गर्नुहुन्छ. तसर्थ अब लेआको लागि महत्त्वपूर्ण कुरा भनेको तिनको पतिको स्वीकार र प्रेम होइन, बरु परमेश्वरको स्वीकार र प्रेम थियो. लेआले अन्तमा कुरा बुझेकी छिन् अब कि यो सबै समय उनी यस संसारले बाचा गरेको खुसी र सन्तुष्टिको त्यो मृग तृष्णाको पछि भागिरहेकी रहेछन्. त्यो खुसी, सन्तुष्टि, सुरक्षाको त्यो मिराजको पछि उनी भागिरहेकी रहेछन्. तर अब उनले वास्तवमा त्यो परम सन्तुष्टि, आनन्द, साँचो आनन्द, त्यो प्रेम, त्यो खुसी मानिसमा होइन, सम्बन्धमा होइन, तर कसैमा पाएकी छिन्. प्रिय परमेश्वरले याकुबलाई ठिक त्यतितिर सङ्केत गरिरहनु भएको थियो जतातिर लेआ पुगेकी छिन्. परमेश्वरले हामी सबैले त्यतितिर सङ्केत गर्नुहुनु भएको जतातिर लेआ पुगेकी छिन्. परमेश्वरले याकुबलाई आफूतर्फ सङ्केत गर्दै हुनुहुन्थ्यो. परमेश्वरले हामी सबैलाई आफूतर्फ सङ्केत गर्नुहुँदै थियो. हामी खुसी हुन चाहन्छौँ, हामी जीवनमा सन्तुष्टि चाहन्छौँ, हामी फुलफिल लाइफ चाहन्छौँ. परमेश्वरले हामीलाई आफूतर्फ सङ्केत गरिरहनु भएको छ. याकुब र हामी सबैको लागि यहाँ हामीले खोजेको प्रेम, सन्तुष्टि, खुसी, आनन्द राहेलमा होइन, लेयामा नै पाइन्छ. विशेष गरी लेयाको चौथो छोरा यहुदामा, जसको वंशद्वारा भएर येशू ख्रीष्ट संसारमा आउनुभयो. प्रियहरू, लेयाले जस्तै हामीले पनि यो बुझ्न आवश्यक छ कि साँचो प्रेम, परिपूर्ण जीवन, साँचो आनन्द, सम्बन्ध, यो सेक्स, धनसम्पत्ति, पैसा वा सुन्दरता जस्ता संसारको थोकहरूमा पाइँदैन, तर परमेश्वरको प्रेममा पाइन्छ. परमेश्वरद्वारा प्रेम गरिनु जीवनको सबैभन्दा सन्तुष्टिदायी कुरा हो. बिङ लभ बाई गड इज द मोस्ट सेटिस्फाइङ थिङ इन लाइफ. भजनकारले परमेश्वरको प्रेमले तृप्त हुन यसरी प्रार्थना गर्छ, सेटिस्फाई अस इन द मर्निङ विथ ए स्टेडफास्ट लभ द्याट वी मे रिजोइस एन्ड बी ग्ल्याड अल आवर डेज. बिहान आफ्नो नटनले, करुणाले अर्थात् प्रेमले हामीलाई तृप्त पार्नुहोस् र हामी आफ्नो जीवनभरि रमाएर गाउन सकौँ. र तपाईँलाई थाहा छ, परमेश्वरको प्रेम पाउनलाई तपाईँ राहेल झैँ सुडौल र सुन्दर भइरहनु पर्दैन, किनभने उहाँको प्रेम बाहिरी रूप र सांसारिक मापदण्डमा आधारित छैन. बरु उहाँको प्रेम उहाँको कृपा र अनुग्रहमा आधारित छ. लेयालाई प्रेम गर्नुहुने परमेश्वरले तपाईँ र म जस्ता अप्रिय र अनाकर्षक मानिसहरूलाई प्रेम गर्नुहुन्छ. प्रिय, परमेश्वरको प्रतिज्ञा याकुबको छनौटद्वारा नभई परमेश्वरकै छनौटद्वारा अघि बढ्दछ. याकुबले लेयाको साटो राहेललाई रोजेका थिए, तर परमेश्वरले राहेलको साटो लेयालाई रोज्नुभयो. उहाँले सबैभन्दा अनाकर्षकलाई छान्नुभयो, उहाँले तुच्छलाई छान्नुभयो, उहाँले मानिसहरूद्वारा अवहेलितलाई छान्नुभयो, उहाँले कमजोर आँखा भएका चस्मा वालीलाई छान्नुभयो. प्रिय संसार, प्रियहरू, संसार आकर्षित हुने कुराहरूप्रति परमेश्वर आकर्षित हुनु भएन. God was not attracted to the things that the world is attracted. Yakuble rahelai prem gare, tara parmeshwar le lea lai prem garnu bhayo. Ani uhi parmeshwar jasle lea lai prem garnu bhayo, aaja bhanda 2000 barsha pahile lea ko choro banna lai sansar ma aunu bhayo. Mati ek adhyay ma hamile aghi bhakhare padhyo, mati ek adhyay ma hamile yesu ko bangshawali padhyo. Tapai tyo bangshawali ma yaad garnu bhayo, yesu khrist lea ko chautho choro yehuda ko gharana bata aunu bhayo. राहेलको लाइनबाट होइन, लेयाको लाइनबाट आउनुभयो. येशु यहुदाको कुलको सिंह हुनुहुन्छ, जसको हातबाट राजदण्ड कहिले पनि हट्ने छैन. यसै या 53 भने चाहिँ लेया जस्तै येशुसित पनि आकर्षित हुने कुनै पनि कुरा थिएन. येशुप्रति पनि मानिसहरू आकर्षित भएनन्. ऊसित अथवा येशुसित हामीलाई आकर्षित पार्ने त्यस्तो कुनै पनि कुरा, सुन्दरता वा महत्त्व नै थिएन. उसको अनुहारमा हामीलाई मनपर्ने केही पनि थिएन. भजन यसै या भन्छन्, उहाँ मानिसहरूबाट घृणित थियो, इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित. ऊ त्यो जस्तो थियो जस्ता देखेर मानिसहरू आफ्नो मुख लुकाउँछन्, फर्काउँछन्. ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गरेनौँ. येशु लेयाको ठाउँमा भएर आउनुभयो. लेयाले जस्तै ख्रिस्टलाई पनि उहाँका आफ्नै मानिसहरूले अवहेलना गरे. उहाँ आफ्नै मानिसहरूद्वारा आउनुभयो, मानिसहरू कहाँ आउनुभयो, तर उहाँका आफ्नै मानिसहरूले उहाँलाई ग्रहण गरेनन्. येशु एक अवहेलित मानिस हुनुहुन्थ्यो. यदि लेया एक अवहेलित केटी थिइन् भने येशु एक अवहेलित मानिस हुनुहुन्थ्यो. हि वाज फोरसेकन बाई अल. त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, येशु आफ्नै पिताद्वारा त्यागिनुभयो. क्रुसमा झुन्डिरहेको अवस्थाबाट येशु ठुलो स्वरले कराउनु भयो, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ. र यसै 53 अध्यायले यसको जवाब यसरी दिँदछ, निश्चय नै उसले हाम्रो दुर्बलताहरू बोक्यो, हाम्रो दुःख बोक्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौँ. तर ऊ त हाम्रा अपराधहरूको निम्ति छेडियो, हाम्रा अधर्मको निम्ति उपेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोराको चोटले हामी निको भयौँ. यी तपाईँ आज यस बिहान यसको चेलाहरूमध्येको हुनुहुन्न भने म तपाईँलाई आग्रह गर्दछु कि तपाईँ आफ्नो पापबाट फर्किनुहोस् र यसुमा विश्वास गर्नुहोस्. केवल येशूले मात्र तपाईँलाई त्यो दिगो परम साँचो सन्तुष्टि, आनन्द, खुसी दिन सक्नुहुन्छ. सुप्रिय, विवाहको सन्दर्भमा यो संसारमा दुई प्रकारका मानिसहरू पाइन्छन्। पहिलो समूहले विवाहबाट पन्चिएर खुसी र परिपूर्ण जीवन खोज्छ भने दोस्रो समूहले विवाह गरेर इच्छा गरेर खुसी र परिपूर्ण जीवन खोज्छ. तर हामीले देखिसकेका छौँ कि हामी न त विवाहबाट पन्चिएर खुसी हुन सक्छौँ, न त हामी विवाह गरेर नै खुसी हुन सक्छौँ. सुप्रिय, तपाईँ जीवनमा खुसी चाहनुहुन्छ, फुलफिल लाइफ चाहनुहुन्छ, सन्तुष्टि चाहनुहुन्छ, के तपाईँ परिपूर्ण जीवन चाहनुहुन्छ, के तपाईँ अर्थपूर्ण जीवन चाहनुहुन्छ, त्यसो भए येशूलाई क्रुसमा हेर्नुहोस्, मुक्तिदाताका आउनुहोस्। आजको दिनमा तपाईँ जोसुकै हुनुहोस्, तपाईँ याकुब हुनुहोस् वा लेया, येशूका आउनुहोस्। तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै आउनुहोस्, बिना मेकअप बिना मुखौटा आउनुहोस्। जस्ट कम एज यु आर, आफ्नो पापहरू स्वीकार गर्दै आउनुहोस्, विश्वास साथ आउनुहोस्। प्रियहरू, केवल येशू, केवल येशूले मात्र प्रेमको लागि भौतारिरहेको हाम्रो हृदयलाई तृप्त पार्न सक्नुहुन्छ। केवल येशूले मात्र स्वीकारको लागि भौतारिरहेको हाम्रो हृदयलाई तृप्त पार्न सक्नुहुन्छ। केवल येशूले मात्र सन्तुष्टिको लागि भौतारिरहेको यो हाम्रो हृदयलाई तृप्त पार्न सक्नुहुन्छ। केवल येशू ख्रीष्टले मात्र तपाईँलाई सन्तुष्ट पार्न सक्नुहुन्छ। केवल येशू ख्रीष्टले मात्र तपाईँलाई विश्राम दिन सक्नुहुन्छ। आफ्नो प्रसिद्ध पुस्तक कन्फेसन्समा 4th century सेवक ईश्वरशास्त्री र दर्शनशास्त्री सेन्ट अगस्टिन लेख्नुहुन्छ, हे प्रभु, तपाईँले हामीलाई आफ्नो लागि बनाउनु भएको छ, जबसम्म हाम्रो हृदयले तपाईँमा चैन पाउँदैन तबसम्म हाम्रो यो हृदय बेचैन नै भइरहन्छ। आमेन। अनुसार प्रार्थना गरौँ।